شرم و حیا پابند شریعت، یہ نیک خواتین۔
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ اللہ پاک کے پیارے نبی، آخری نبی مکی مدنی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا، قیامت کے دن اللہ پاک کے عرش کے سوا کوئی سایہ نہیں ہوگا۔ تین شخص اللہ پاک کے عرش کے سائے میں ہوں گے۔ عرض کی گئی، یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم، وہ کون لوگ ہوں گے؟ ارشاد فرمایا، نمبر ایک، وہ شخص جو میرے امتی کی پریشانی دور کرے، نمبر دو، میری سنت کو زندہ کرنے والا، نمبر تین، مجھ پر کثرت سے درود شریف پڑھنے والا۔ عرش کی آرزو ہو تم، فرش کی آبرو ہو تم، خلق تمہاری ہے غلام، تم پہ درود اور سلام۔ غنچہ و برگ و گل کلی، جس کی زباں جہاں کھلی، سب نے کیا یہی کلام، تم پہ درود اور سلام۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم۔ مدنی چینل کے ناظرین، آپ کو پروگرام نیک خواتین میں ایک بار پھر خوش آمدید کہتے ہیں۔ الحمدللہ، اس پروگرام میں ہم مختلف سیگمنٹ لے کر حاضر ہوتے ہیں، اور گزشتہ کچھ پروگرام سے نیک خواتین کی، اللہ پاک کی جو نیک بندیاں ہیں ان کی دین اسلام کے حوالے سے جو قربانی ہیں اس کا ذکر خیر ہوتا ہے۔ ہمارا پہلا سیگمنٹ ہوتا ہے فیضان صحابیات و صالحات۔
نیک
آئیے، اس میں ہم آج کن صحابیات یا کن نیک خاتون کے بارے میں جانیں گے۔ بڑھتے ہیں نگران پاکستان حاجی شاہ صاحب کی طرف۔ جی سیدی،
بسم اللہ الرحمن الرحیم۔ دین اسلام قربانیوں سے پہلا ہے، اور قربانیوں کے ساتھ ہم تک پہنچا ہے۔ جان کی قربانی، وطن کی قربانی، گھر بار کی قربانی، مال کی قربانی، بغیر قربانی کے کچھ بھی نہیں۔ صحابہ نے بہت قربانیاں دیں، شہید کر دیے گئے، زخمی کر دیے گئے، جلا وطن کر دیے گئے، گھروں سے نکال دیے گئے، قید و بند میں ڈالے گئے۔ اچھا، صحابیات نے بھی طرح طرح کی قربانیاں دیں۔ اور بڑی ایک ایمان و فروز بات ہے انجم بھائی، کہ کفار نے بڑا زور لگایا، تپتے ریگستانوں میں لٹایا، بھاری برگم پتھر سینوں پر رکھے، کوڑے برسائے، شہید کر دیا، مگر تاریخ اسلام گواہ ہے کسی صحابی اور صحابیہ کو اسلام سے پھیر نہیں سکے۔
سبحان اللہ،
کیا بات،
کیا بات،
کیا بات۔ اور ہم کہیں جی ہماری مجبوری ہے، ہم پردہ نہیں کر سکتے، ہماری مجبوری ہے، ہم جاب کے بغیر نہیں رہ سکتی، بے پردگی کے ساتھ جاب کرتی ہیں، مجبوری ہے، ہماری مجبوری ہے، بچے کپڑے خراب کر دیتے ہیں، نماز نہیں پڑھ سکتی، ہمارے گھر کا ماحول ایسا ہے، کمبائنڈ فیملی ہے، جوائنٹ فیملی ہے، تو ہماری ساس صاحبہ اجتماع میں نہیں جانے دیتی، ہمارے گھر میں اللہ کے بندو اور اللہ کی بندیو، دین قربانی مانگتا ہے، حکمت عملی کے ساتھ چلنا، اس میں کوئی دو رائے نہیں ہے کہ کام حکمت سے ہوگا، دین اپنانا حکمت سے، پھیلانا حکمت سے، مگر جذبہ سچا ہوتا ہے، جذبہ سچا ہوتا ہے، عارضی طور پر آزمائش بھی ہوتی ہے، انسان قربانی دیتا ہے، رب کریم اس کو کامیابی عطا فرماتا ہے۔ حضرت ام شریک رضی اللہ تعالی عنہا، ان کا واقعہ اتنا ایمان فروز ہے کہ کیا کہیں۔ اچھا، آپ کے دل میں اسلام کی عظمت، شان، محبت آ گئی، تو انہوں نے اسلام کی دعوت دینا شروع کر دی، یعنی صحابیہ اسلام قبول کرنے کے بعد دیگر عورتوں پر انفرادی کوشش کرتی ہیں کہ یہ بھی دامن اسلام جی دامن اسلام سے وابستہ ہو جائے. مکے والوں کو پتہ چل گیا اور مکے والے قریش قبیلے کے بڑے بڑے لوگ تھے, بڑے بڑے سردار تھے, اسلام قبول نہیں کیا تھا, اسلام کو پسند نہیں کرتے تھے, اسلام قبول کرنے والے کو مارتے تھے, بائیکاٹ کر دیتے تھے. آپ کہتے ہیں ہماری جوائنٹ فیملی ہے, میں یہ نہیں کر سکتی, میں یہ نہیں کر سکتی, میں وہ نہیں کر سکتی. وہاں تو جان کے مسائل تھے. انہوں نے آپ کو پکڑا, کہا کہ اگر ہمیں تمہارے قبیلے کا لحاظ نہ ہو تو سخت سزا دیتے, اب تمہیں مکے میں نہیں رہنے دیں گے, جاؤ مدینے. کیونکہ جب رسول پاک صلی اللہ علیہ وسلم نے ہجرت فرمائی مکے سے مدینے, اب جب اللہ کا حکم آ گیا کہ مکے سے ہجرت کر کے مدینے چلے جائیں, جن کو عذر نہیں ہے ان کا گناہ تھا مکے میں رہنا, جائز نہیں تھا ان کو مکے میں رہنا, کیونکہ اللہ کا حکم آ گیا, الا کہ جس کو عذر ہو. اچھا اب انہوں نے مکے والوں نے کہا تم اب مدینے جاؤ, تو مکے والوں نے انہیں ایک ایسے اونٹ پر سوار کیا جس پر کوئی سیٹ نہیں تھی, کوئی کپڑا نہیں تھا,
کجاوا نہیں تھا,
اور رستے میں کہیں ٹھہرتے انہیں باندھ کر دھوپ میں ڈال دیتے, خود سائے میں بیٹھ جاتے. 3 دن تک یہی معاملہ رکھا اور ان کو کھلاتے پلاتے نہیں تھے. اب عرب شریف میں ٹیمپریچر 50+ ہو جاتا ہے اور دھوپ, اللہ اکبر,
سہرا.
اچھا اب بھوک بھی ہے, پیاس بھی ہے, صبر بھی ہے, اور پھر دشمن کا گھیرا ہے. اللہ اکبر. قافلے نے کہیں پڑاؤ کیا, انہیں باندھ کر حسب معمول پھر دھوپ میں ڈال دیا. تو اچانک حضرت ام شریک رضی اللہ تعالی عنہا دیکھتی ہیں کہ کچھ سینے میں کوئی چیز ٹھنڈک پہنچا رہی ہے. تو کیا دیکھا کہ پانی کا ڈول ہے اور آسمانوں سے آیا,
سبحان اللہ.
بیتابی سے تھوڑا سا پانی پیا تھا, وہ بلند ہو گیا. کچھ دیر کے بعد پھر ڈول آیا, انہوں نے اس بار بھی تھوڑا سا پیا, پھر ڈول اٹھ گیا. کئی بار ایسا ہوا, تھوڑا تھوڑا کر کے پانی جسم میں گیا تو کچھ جان میں جان آئی, پھر وہ ڈول سارے کا سارا ان کے سپرد کر دیا گیا. تو خوب اب تو پانی پیا, پیاس لگی ہوئی تھی بہت, باقی پانی اپنے جسم پر کپڑوں پر ڈالا, گرمی کی شدت اور اس طرح تھی. اچھا لوگ جب آئے تو پانی کا اثر محسوس کیا, دیکھا یہ تو فریش فیل ہو رہی ہیں. تو کہا تم نے اپنے قید و بند سے اپنے آپ کو آزاد کر کے ہمارے مشکیزوں سے پانی پیا ہے؟ کہا نہیں. اب وہ حیران ہے کہ پھر یہ پانی کہاں سے آیا. سارا واقعہ سنا دیا, ان کو یقین ہی نہیں آتا کہ یہ کیسے ہو سکتا, کیونکہ ایمان والے کے تو یقین ہی کچھ اور ہوتا ہے. اب جو غیر مسلم اس کو کیا پتا یہ کیا ہوتا ہے, یہ غیبی مدد کا آنا, اللہ کی تائید کا آنا, اس کو کیا معلوم. اچھا پھر کہنے لگے کہ اگر تم سچ کہہ رہی ہو تو تمہارا دین ہمارے دین سے بہتر. پھر ان جا کے اپنے مشکیزے چیک کیے, وہ تو ویسے تھے جیسے انہوں نے چھوڑے تھے. اب صحابیہ رسول کی استقامت کی برکت سے وہ سارے کے سارے مسلمان ہو گئے.
سبحان اللہ, سبحان اللہ.
کیا بات ہے. تو دیکھیں پہلے مشکلات آتی,
تکلیف.
ایسی اسلامی بہنیں دعوت اسلامی کے ماحول میں ہوں گی کہ گھر والے اجتماع میں جانے سے روکتے تھے, شرعی پردہ کرنے سے روکتے تھے, ساس صاحبہ رکاوٹ بنتی تھیں, مگر ہمت نہیں ہاری. نماز کی پابندی ہے, دینی ماحول سے وابستگی ہے, گھر کا کام کاج اپنے وقت پر, سب کے ساتھ اخلاق کے ساتھ مل رہے ہیں, کسی سے لڑائی نہیں ہے, کوئی جنگ نہیں ہے, کوئی اگر مخالفت سے کوئی بات ہو رہی تو برداشت کر لی, سن لی, خیر ہے. الحمدللہ اس صبر نے, اس استقامت نے سارے گھر کو امن کا گہوارہ بنا دی, سنتوں کا گہوارہ بنا دی.
الحمدللہ.
وہ آزمائش آتی ہے, تکلیف آتی ہے, اس پر वो सब्र करनी चाहिए। ये तकलीफ़ें जो हैं जो सहाबाए किराम और सहाबियात को पहुंची उसके मुकाबले में तो कुछ भी नहीं पहुंची।
बिल्कुल ऐसे ही
वो हज़रत उम्मे शरीक रदी अल्लाह ताला अन्हा का वाक़या हमें बहुत कुछ सिखा रहा है।
ये करामत कहेंगे ये सब जो ढोल उनके लिए आया पानी का, ये इनकी करामत कहेंगे?
सहाबी हैं भाई,
सहाबी हैं।
सहाबी जो हैं ये इस उम्मत के अफजल औलिया हैं। तो जितनी भी सहाबियात हैं ये अल्लाह की वलिया हैं। और याद रखें हर सहाबी नबी
जन्नती,
जन्नती। और सारे जमाने के गौस कुतुब अब्दाल मिलकर एक सहाबी के दर्जे को नहीं पहुंच सकते। अफजल, ये अफजल औलिया इस उम्मत के। तो वली से करामत का जहूर होता है ना, ये करामत है।
करामत है।
और सहाबा की शान पढ़े, हर सहाबी नबी जन्नती, जन्नती रिसाला है, उसमें 40 हदीसें सहाबा के फजाइल पर। सहाबी मुट्ठी भर जौ अल्लाह की राह में दें और हम सोने का पहाड़ खैरात कर दें फिर भी उनके सवाब को नहीं पहुंच सकते। सहाबा सहाबा है। तो इस्लाम को अपनाने में, फैलाने में, कबूल करने में, उसकी तालीमात पर अमल करने में आपको कोई तकलीफ आती है, सब्र करें। सूरह अनकबूत की दूसरी आयत में इरशाद होता है, क्या लोग इस घमंड में हैं कि हम इतना कहें कि हम ईमान लाए, आमन्ना, वहुम ला युफ्तनून, उनकी आजमाइश नहीं होगी। आजमाइश होती है, कभी औलाद की तरफ से, कभी शौहर की तरफ से, कभी सास की तरफ से, कभी बहन की तरफ से, कभी भाई की तरफ से, और कभी वो
घर के हालात की वजह से,
घर के हालात की वजह से, मौसम की मामलाते हैं,
बीमारी है,
बीमारी, तरह तरह की आजमाइश।
जो भी तकलीफें परेशानियां, एक तरह से ये समझ ले कि वो कुर्बानी देने का जहन होना चाहिए, सब्र करना चाहिए।
और हमें तकलीफ आती है, परेशानी आती है, दुश्वारी आती है, तंगदस्ती आती है, बे औलादी का मामला है, औलाद की नाफरमानी है, हम दीन पर इस्तिकामत के साथ कायम रहें और अल्लाह का शुक्र अदा करते रहें और अपने दीनी मामलात पर कारबंद रहें, इंशाल्लाह ये सब्र करना हमारे दराजात को बुलंद करेगा, हमारे सवाब को बढ़ाएगा, अल्लाह के कुर्ब को बढ़ाएगा, आखिरत के इनामात की तरफ हमें लेकर जाएगा।
सही, तो ये भी इरशाद फरमा दें कि ये सब्र का जहन कैसे बनेगा, तकलीफ है, परेशानी है, मुसीबत है, कि आमतौर पर खवातीर में होता है कि फौरन ही बवेला शुरू हो जाता है, तो ये सब्र का जहन कैसे पाएंगी?
हजरत फतेह मूसली रहमतुल्लाह ताला बहुत बड़े वलीउल्लाह थे। अच्छा, आपके जो बच्चों की अम्मी थी, हमारे दीनी माहौल में अमीर अहले सुन्नत की तरबियत से बच्चों की अम्मी कहते हैं, वाइफ नहीं कहते, मतलब तो वही है, बीवी नाखून टूट गया, नाखून टूटने से नानी दादी याद आ जाती, उंगली ठीक ठाक होती, आप हंसने लगी, किसने कहा माई साहबा खैर है, हंस रही है, चोट लगी है आपको तो नाखून टूट गया? कहां, वो चोट तो लगी है मगर नाखून टूटने की जो तकलीफ है उसके सब्र का इनाम मेरे जहन में आ गया, तो उसकी खुशी से मेरी हंसी निकल गई, कैसे अल्लाह के नेक बंदे। और हजरत मियां मोहम्मद बख्श रहमतुल्लाह ताला ने कितने जबरदस्त अंदाज से समझाया, Oh आदमी सब्र करेंगे तो मोती मिलेंगे, और चुप रहेंगे
मोती मिलेंगे,
सब्र करेंगे फिर तो
हीरे मिलेंगे,
और भी ज्यादा आपको वो नेमतें मिलेंगी, और पागलों की तरह शोर मचाएंगे, फायदा
ना मोती ना हीरे,
मोती ना हीरे कुछ भी नहीं मिलेगा। इसको यूं समझें कि हमें हमारे बुजुर्गों ने समझाया, तकलीफ पहले एक होती है फिर दो हो जाती है। कैसे
जी?
तकलीफ आई, मिसाल के तौर पर चोरी हो गई, अच्छा आपने खाम खा इधर उधर उधर ढंडोरा पीटा, सब्र नहीं किया, जो चोरी हुई थी माल गया था वो भी गया, उसके सब्र पर जो अजर मिलना था वो भी गया। पहला नुकसान बड़ा है, दूसरा बड़ा नुकसान है,
दूसरा बड़ा है।
अच्छा पहले एक तकलीफ थी,
अब
दो हो गई, दूसरी तकलीफ क्या पहुंची?
सब्र नहीं किया, जो अजर मिलना था वो जाया हो गया,
चला गया, ना मोती ना हीरे दोनों गए। अल्लाह करीम करम फरमाए, सहाबियात की सीरत हमारी इस्लामी बहनें पढ़ें, समझें और फॉलो करें,
सब्र का ज़हन भर
जाए, मेरा रब जो ना जन्नत में खातून जन्नत का पड़ोस अता फरमा देगा।
आमीन, करम से। आमीन, माशाल्लाह। मदनी चैनल के नाजरीन आइए प्रोग्राम में सवाल शामिल करते हैं।
मेरा नगराने पाकिस्तान से ये सवाल है, तबात अरबी बुजुर्ग हजरत सदीदुद्दीन उज़ैफा बिन यमान मुर्शी रहमतुल्लाह अलैह की सीरत से कुछ तर्बीती मदनी पूर अदा फरमा दे।
ये तबे ताबिई बुजुर्ग है जिनके बारे में बच्ची ने सवाल किया
जी,
और सोहबत याफ्ता हैं, तरबियत याफ्ता हैं सुफियान सौरी और इब्राहिम बिन अदम के।
तबे ताबिई ये क्या होते हैं?
समझें कि सहाबी आका पर ईमान लाए, बहालत ईमान दुनिया से गए, प्यारा सोहबत, और सहाबी के बाद है ताबिई, सहाबी की ज्यारत की, सोहबत हासिल की और ईमान पर खात्मा हुआ, फिर उसके बाद तबे ताबिई कि जिन्होंने किसी ताबिई की ज्यारत की और ईमान पर खात्मा हुए, तबे ताबिई है। अच्छा, और ऐसे अल्लाह के नेक बंदे थे ये हज़रत सदीदुद्दीन हुज़ैफ़ा बिन यमान मरअशी रहमतुल्लाह ताला अलैह, दूसरी सदी के बुजुर्ग हैं। हर रात एक ख़त्म करते थे कुरान करीम का, हर रात
एक ख़त्म कुरान।
24 शव्वाल 252 हिजरी को आपने दुनिया से पर्दा फरमाया, और अल्लाह के नेक बंदे अपने आप को नेक नहीं समझते थे। एक मरतबा खुद से फरमाने लगे, ए हुज़ैफ़ा, अगर कोई तुझे कहे तुम्हारा अमल क़यामत के दिन पर ईमान लाने वाले शख्स वाला नहीं है तो उसे इस बात का कफारा नहीं देना पड़ेगा, क्योंकि वो अपनी इस बात में झूठा नहीं है।
कैसी आजजी है!
अच्छा, आजजी के साथ एक मैसेज भी है मेरे लिए, आपके लिए, नाजरीन और नाजिरात के लिए। भी जो पता है मरना है, कब्र में उतरना है, क्यामत कायम होगी, 50,000 साल का दिन है, अल्लाह की बारगाह में पेशी है, हर खैर और शर को वो जानने वाला है, हर रात हर दिन हर लम्हा उसके पास, और नाम अमाल जब पेश किया जाएगा अल्लाह अकबर, इंसान कहेगा इसको क्या हुआ, इसमें तो सब कुछ लिखा हुआ है। तो अच्छा, जब इन बातों का यकीन है फिर नमाज क्यों नहीं पढ़ते भाई, रोजे क्यों नहीं रखते, क्यों लड़ाइयाँ करते हो यार, क्यों किसी का हक मारते, क्यों गिबतें करते हो यार, क्यों चोरियां कर रहे हो, क्यों झूठ बोल रहे हैं, क्यों किसी को हकीर समझ रहे हैं? जिसको क्यामत का यकीन है, अल्लाह की बारगाह में हाजिरी का यकीन है, अब वो रमजान के रोजे छोड़े, वो अस्तगफिरुल्लाह, नीच बरादरी वाला है ये, तो इस तरह की बातें करता है,
नहीं करे।
नीच बरादरी क्या होती
है? मुसलमान तो सब बराबर है
सारे, इन्नमल मुमिनून इख्वतुन, कुरान कह रहा है मुसलमान भाई भाई,
भाई, भाई।
कहते जी असी पंजाबी होने हैं, फिर की करिए भाई, मुसलमान है कि जी हम कश्मीरी हैं, अभी फिर भाई कश्मीरी कश्मीरी भाई या पंजाबी भाई या मुहाजिर भाई या सिंधी भाई या बिलोची भाई, नहीं, मुसलमान भाई भाई
भाई भाई, बेशक
कि ये इंग्लिश बोलता है तो वो अरबी बोलता है तो वो नॉर्वेजियन बोल रहा है, वो डच बोल रहा है, ये फजीलत का मियार है? ना ना ना, इन अकरमकुम इंदल्लाह अतकाकुम, اللہ کی بارگاہ میں تقوی پرہیزگاری دیکھی جاتی ہے. تو اللہ پاک خیر فرمائے, قیامت کا یقین ہے تو ہمارا عمل بھی کہہ رہا ہو نا کہ اس کو قیامت کا یقین ہے. اللہ اکبر. تو یہ اللہ کے یہ نیک بندے یہ سمجھیں کہ عاجزی بھی کر رہے ہیں اور ہماری تربیت بھی کر رہے ہیں. حضرت حذیفہ مرعشی نے مجھ سے فرمایا, ایک بزرگ حضرت یوسف بن اسبات کہتے ہیں, دل کی سختی سے بڑی مصیبت کسی کو نہیں پہنچی. یہ ان کا یہ بھی ارشاد ہے, دل کی سختی بڑی کوئی مصیبت نہیں ہے. اللہ ہمارا دل نرم کر دے اور ان کے صدقے میں ہمارا دل نرم ہو جائے اور ہمیں سوز و رقت نصیب ہو جائے. اب اللہ کریم ہمیں اپنا خوف عطا فرما دے. اللہم آمین.
مدنی چل کے ناظرین, آئیے پروگرام میں سیگمنٹ شامل کرتے ہیں, اولاد کی تربیت کیجیے.
نیک خواتین.
جی سیدی,
اب موبائل کے تعلق سے کچھ چل رہا ہے ہمارا سلسلہ. وہ پیرنٹس جو ہیں وہ چھوٹی عمر میں بچوں کو بچیوں کو موبائل تھما دیتے, جان چھوٹ جاتی, سکون سے اپنا کام دھندا کرو. بچے
لگے رہتے,
اب وہ جو مرضی لگے رہے. ایک ریسرچ ہے کہ 4 مہینے کا بچہ بھی اسکرین کا عادی بن چکا, 4 مہینے کا. اور والدین کی لاپرواہی دیکھیں کہ اوسطاً ایک بچہ 4.5 گھنٹے اسکرین دیکھتا ہے.
وہ ذرا ٹائم
بچوں کو ٹچ اسکرین کا استعمال بہت اچھا آتا ہے, لیکن جو ان کی فزیکل جو ایکٹیویٹیز ہیں
وہ نہ ہونے کے برابر.
ٹھیک ہے, پھر وہ جسمانی معاملات تو آئے گا نا,
ہڈیاں کمزور ہوں گی, پٹھے کمزور ہوں گے, بالکل ایسی.
اس کو چپل نہیں پہننی آتی مگر اسمارٹ فون
یوز کرنا آتا ہے. تو اتنی زبان سے بھی اپنی پسند کی چیزیں نکال لیتا ہے.
اللہ اکبر. ایک سائیڈ افیکٹ یہ بھی ہے, بچوں میں یکسوئی کی کمی ہو رہی ہے, دل جمعی سے کام نہیں کر پاتے اسکرین پر. اچھا, ایک نظام قدرت ہے کہ جو ہم دیکھتے ہیں وہ سیکھتے ہیں پھر وہ کرتے ہیں. اور بچہ تو بہت زیادہ کاپی کرتا ہے,
دیکھ کے تو بہت سیکھتا ہے.
جو آپ اس کے سامنے کلمہ شریف پڑھیں وہ پڑھنا شروع ہو جائے گا, آپ ذکر اللہ کریں وہ ذکر اللہ کرنا شروع ہو جائے گا. وہ بچے اسکرین پر کیا دیکھ رہے ہیں, اچھل کود, چیخو پکار,
موج مستی.
ٹھیک ہے, وہ پھر یہی وہ کچھ کرنے کی کوشش کرے گا. تو والدین کو چاہیے کہ بچوں کو موبائل سے جس قدر بچا سکتے ہیں بچائیں. اچھا, بعض چھوٹے چھوٹے بچوں کو موبائل لے کر دے دیتے ہیں.
بچے ضد کرتے ہیں, فلاں نے لیا ہوا ہے, فلاں نے لیا, مجھے بھی لے کے دیں.
جی, لیکن ضد اگر اس کی درست ہے تو پوری کر دیں, غلط ہے تو کیوں پوری کریں. روتا تو روئے, لیٹتا ہے تو لیٹے. جو وہ احتجاج کرتے ہیں بچے نیچے لوٹ پوٹتے ہیں تو جو مرضی ہوں. اچھا, اب بعض والدین پیرنٹس سم ٹائم کیا کرتے ہیں, بہت سختی کرتے ہیں. اب تو نہ رو کے غنی عادت سگ بگڑ گئی, تو وہ موبائل کی عادت پڑ گئی بچوں کو, تو بہت سختی نہیں. اس کا سولوشن نکالنا چاہیے, اس کا حل نکالنا چاہیے. بچوں کو بزی کرنا چاہیے. اچھا, ایک نظام قدرت ہے, بچوں کو کوئی نہ کوئی کام چاہیے, ورنہ پھر جو مرضی ہاتھ میں آئے گا وہ پھینکیں گے,
لگے رہیں گے. جی,
تو ماں سارا دن کام کر رہی ہے تو اولاد کو وقت دینا پڑے گا.
نہیں, باپ کو بھی دینا پڑے گا, ماں کو بھی دینا پڑے گا.
جی, کھلونے ہیں. اچھا, کچھ ان کو آپ اپنے حسب توفیق کچھ کھلونے لے کر دیں, سائیکل لے کر دے دیں جو ان کی عمر کے مطابق. اچھا, کوئی ان کو اسٹوریاں سنائیں جس سے ان کی اخلاقی تربیت ہو. اچھا, نعت خوانی کریں, سب مل کر درود خوانی کریں, فیلوشپ پڑھ رہے ہیں بیٹھ کر. اچھا, وہ اور جو ان کے سلیبس کی بکس ہیں وہ پکچرز سامنے رکھ کر ان کو پہچان کرواتے ہیں کہ یہ کیا. اس انداز سے وہ ترکیب کریں تو انشاءاللہ الکریم آہستہ آہستہ موبائل کی عادت چھوٹے گی. ان کے سامنے آپ موبائل یوز نہ کریں,
اس کو دے نہیں رہے اور خود چھوڑ نہیں رہے.
جی, تو پھر ان کی توجہ جاتی ہے, پھر وہ شروع ہو جاتے ہیں.
خود خود وقت دیں اپنی اولاد کو، اپنے
بالکل,
بچوں
بالکل دینا چاہیے. اگر آپ ان کو جسمانی مصروفیت دیں گے تو انشاءاللہ الکریم اس سے اسکرین سے ان کی جان چھٹے گی، اور پھر جس قدر اسکرین دکھائیں تو ستھری دکھائیں، جیسے کڈز لینڈ اور کڈز مدنی چینل، تو اس طرح سے الحمدللہ بچے وہ انٹرٹینڈ بھی ہو رہے ہیں، دین بھی سیکھ
دین بھی سیکھ رہے ہیں،
اخلاقیات کی تربیت ہو رہی ہے غلام رسول کے کارٹونز کے ذریعے سے اور کنیز فاطمہ کے کارٹونز کے ذریعے سے. اب تو
حمزہ جنریٹڈ حمزہ
جا رہے ہیں اور بہترین ماشاءاللہ بہت انٹرسٹڈ ہیں، اس کے ذریعے سے بچوں کی تربیت کا سلسلہ کریں
ماشاءاللہ. اللہ پاک ہمیں اپنی اولاد کی بہتر انداز میں اسلامی طریقہ کار کے مطابق، شریعت کے مطابق تربیت کرنے کی بھی توفیق عطا فرمائے. آئیے پروگرام میں سوال شامل کرتے ہیں.
میری نگرانی پاکستان سے یہ سوال ہے کہ گوشت کو سالن کا سردار کہا گیا ہے، تو کیا سبزیوں کے سالن کی بھی کوئی فضیلت ہے؟
جی بیٹا عرض کرتے ہیں، ہمارے آقا علیہ الصلوۃ والسلام کا پسندیدہ کھانا گوشت تھا، اور گوشت روایت میں ہے دنیا اور آخرت میں کھانوں کا سردار ہے، تو سبزی کی بھی فضیلت ہے. جس دسترخوان پر سبزی ہوتی ہے اس پر برکت اترتی ہے، اور یہ مستحب ہے کہ دسترخوان پر سبزی ہو. حضرت عیسیٰ علیہ السلام پر خوان اترا تھا دسترخوان، سورہ مائدہ میں اس کا بیان ہے، اس کے اندر مختلف چیزیں تھیں اور اس میں سبزیاں بھی تھیں جو اللہ کی طرف سے نازل ہوا تھا، اور رسول پاک کو کدو شریف پسند تھے، یہ تو مشہور ہے سبزی. تو گوشت جو ہے وہ سردار ہے سالن کا، اور سرکہ اور نمک اس کے بھی فضائل جو نا بتائے گئے ہیں، تو سبزی بھی ہمارے دسترخوان میں شامل ہونی چاہیے، ہماری خوراک میں شامل ہونی چاہیے. اعتدال، بہت کثرت سے گوشت، کثرت سے دال، تو کثرت نہیں،
سرا کبھی گوشت کبھی دال کبھی سبزی،
اس طرح
ہونا چاہیے. مدنی چلے کے ناظرین، آئیے سیگمنٹ شامل کرتے ہیں عورت اور اسلام.
یہ نیک خواتین،
اسلام نے عورت پر جو بہت احسانات کیے ان میں ایک احسان ہے کہ اس کو ماں کا شرف عطا کیا، اور قرآن نے حدیث نے ماں کے فضائل بیان
کیے.
اللہ اکبر. اور اف کہنے کی اجازت نہیں دی قرآن نے، سورہ بنی اسرائیل کی آیت نمبر 23 ہے، اما یبلغن عندک الکبر احدہما او کلاہما فلا تقل لہما اف ولا تنہرہما وقل لہما قولا کریما. اگر تیرے سامنے ان میں سے کوئی ایک یا دونوں بڑھاپے کو پہنچ جائے تو ان سے اف تک نہ کہنا، اور انہیں نہ جھڑکنا، اور ان سے خوبصورت نرم بات کہنا. بڑھاپے میں چڑچڑاپن آ جاتا ہے، تو دیکھیں کہ ان کے مزاج کو برداشت کیا جائے. اور لفظ اف نفرت کے اظہار کے لیے کہا جاتا ہے، اور اظہار ناپسندیدگی کا سب سے ہلکا لفظ ہے یہ، اس کی بھی اجازت نہیں ہے. اللہ کے حبیب علیہ الصلوۃ والسلام نے فرمایا، اگر لفظ اف سے کم تکلیف والا کوئی کلمہ ہوتا تو اللہ پاک اس سے بھی منع فرما دیتا. تو نافرمان جو بھی عمل کرے جنت میں داخل نہیں ہوگا، ماں کا باپ کا، فرما بردار جو چاہے عمل کرے جہنم میں داخل نہ ہوگا. اللہ کی رحمت سے ماں باپ کی اطاعت و فرما برداری کی برکت سے ایمان کی سلامتی کے ساتھ وہ جائے گا. تو اللہ پاک خیر کرے، ماں کو اسلام نے کتنی عزت دی، اور یہ ظاہر ہے کہ عورت کی عزت ہے، اور عورت پر اسلام نے احسان
کیا ہے. سبحان اللہ. مدنی چلنے کے ناظرین، آئیے سیگمنٹ شامل کرتے ہیں امور خانہ داری.
یہ نیک خواتین،
بچوں کی دیکھ بھال کے تعلق سے ہم وہ پچھلے کئی پروگرامز میں کر رہے ہیں، بچے کا رونا، یہ ماں کو بھی رولا دیتا ہوگا نا، بچہ بھی روئے تو ماں بھی روئے، اسپیشلی جن کا پہلا بچہ ہوتی ہے تو وہ تجربے کار نہیں ہوتا.
ماں کے لیے بھی ازمائش ہوتی ہے، باپ کے لیے بھی ازمائش ہوتی ہے،
تو جوائنٹ فیملی والوں کو آسانی ہو جاتی نا، ساس اور ماں جو ہیں ان کے نانی دادی جو بچے کیے وہ سنبھالتی ہے، اس کے مشورے کام ہوتے ہیں، تجربے کار ہوتی ہیں. 2 साल तक बच्चा अपनी जरूरत और तकलीफ का इजहार रो के करता है। अच्छा, क्यों रो रहा है? अब ये माँ का तजर्बा है, माँ उसको गेस करे कि इसको प्रॉब्लम क्या है। अल्लाह अकबर। एक बड़ी जबरदस्त बात वो पढ़ने को मिली, हंसता बच्चा सबका, रोता माँ का।
ऐसे ही
रोएगा तो माँ के पास। अच्छा, सारे लाड प्यार कर रहे हैं, जो रोने अच्छा इसको माँ के पास। अरे भाई, उसको चुप भी कराओ ना। अल्लाह पर खैर फरमाए। बच्चा क्यों रोता है? नाफ की वजह से, उसकी तकलीफ की वजह से बच्चा रोता है। पैदाइश के बाद नाफ काट कर क्लिप लगा दिया जाता है, बसाओकात उसमें दर्द होता है तो बच्चा रोता है। अच्छा, उसको दर्द क्यों होता है? बच्चे को उठाते हुए बे एहतियाती होती है, उसका क्लिप जो ना वो हिलता है, हाथ लग जाता है, तो इससे उसको वो दर्द होता है।
रो के बताएगा, वो तो
रो के बताएगा। जारे पेट में दर्द की वजह से भी बच्चा रोता है, पेट में हवा है या मरोड़ है, दर्द है, इस वजह से बच्चा रोता है, तो फिर उसके मुताबिक डॉक्टर से रुजू करके उसकी कोई मेडिसिन ली जाएगी। अच्छा, पेशाब और पखाने की वजह से भी बच्चा रोता है कि उसके जो कपड़े गीले हो गए, डायपर गीला हो गया, तो बेचैन होता है, वो रो कर इजहार करता है कि मैं कंफर्ट फील नहीं कर रहा, तो फिर माँ इसको दूर करेगी तो आसानी होगी। अब सर्दियों और गर्मियों में इस चीज़ का लिहाज करना है कि बच्चे को कहीं ठंड ना लग जाए, वो उसको साफ करते हुए उसको, बाज समझदार औरतें क्या करती हैं कि वो बच्चों की रानों पर वो सरसों का तेल लगा देती।
रेशेज ना हो?
जी जी, रेशेज नहीं होते इससे, और ये बहुत सस्ता और ज़बरदस्त इलाज है। अच्छा, उसके अगर जो नजासत वगैरह है उसकी रान पर लगेगी तो वो चिपकेगी नहीं, इसका एक फायदा ये भी है। अच्छा, अगर वो चिपक गई तो उसको उखाड़ना, और बच्चे की जिल तो बहुत ही नाजुक होती है, इसलिए इसमें एहतियात करनी चाहिए। बच्चे के कान में दर्द होता है, इसकी वजह से भी रोता है, और कान में दर्द की एक वजह यह है कि जब उसको नहलाते हैं तो कान में पानी चला जाता है, बड़ों के चले जाते हो तो बच्चे, तो बहुत एहतियात के साथ फिर उससे वो किसी वो टिश्यू या कॉटन की कोई चीज़ लेकर उससे बच्चे का कान बहुत एहतियात से साफ करना है, क्योंकि सुराख के आगे ही फिर जो ना कान का पर्दा, और ये मामला है वो सेंसिटिव मामला है, वो कान में इन्फेक्शन हो सकता है। बच्चे की नींद भरपूर नहीं होती, इस वजह से भी बच्चा रोता है, उसको पुरसकून नींद चाहिए। अच्छा, उसको सर्दी लग रही है या गर्मी लग रही है या मच्छर काट रहा है, अब इन चीज़ों से माँ ने उसको बचाना है तो इसको सुकून मिलेगा और नींद आएगी। अच्छा, बच्चा भूख की वजह से भी रोता है, क्योंकि देखें कि बच्चे की उम्र बढ़ती जाएगी ना,
भूख भी बढ़ती है, खुराक बढ़ती है,
उसकी खुराक बढ़ेगी। अल्लाह आपका भला करे, आप भी माशाल्लाह बच्चों वाले। अब उसकी जो खुराक बढ़ेगी, आप खुराक उसको पिछली उम्र वाली दे रहे हैं, तो उसने वो जो खुराक ले ली,
किफायत नहीं कर रही
है, इसलिए वो रो रहा है। कभी फीडर पी तो लिया, अब क्यों रो रहा है, अब तो चुपो।
फीडर वो छोटा से चल रहा है,
छोटा चला है, उसके एज के साथ उसको बढ़ना चाहिए था। अच्छा, बाज फैमिली ऐसी होती है उसमें मेंबर कम होते हैं
जी।
अच्छा, कहीं मेहमान बने तो वहां तो बहुत सारे लोग हैं, बच्चे इस वजह से भी डिस्टर्ब होते हैं,
माहौल बदलता है,
माहौल बदलता है, सफर, बेचैनी, बेसुकूनी। अच्छा, बच्चों को नजर भी लग जाती, तो माँ को ये चाहिए सूरह फलक, सूरह नास पढ़कर दम करते रहे। हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम हसनैन करीमैन रदी अल्लाह अन्हुमा को सूरह फलक और सूरह नास पढ़कर दम फरमाया करते थे। सुन्नत रसूल पर भी अमल हो और सवाब भी मिलेगा इंशाल्लाह, और इंशाल्लाह बच्चे भी तकलीफ से, नज़र से इंशाल्लाह महफूज रहेंगे
माशाल्लाह। मदनी चैनल के नाज़रीन, प्रोग्राम नेक ख़वातीन में अगर आप अपना कोई सवाल शामिल करना चाहें, तासुरात देना चाहें, तो नंबर नोट फरमाइए 0316-888-2625। आप व्हाट्सअप कर सकते हैं, इस्लामी बहनें वॉइस मैसेज ना करें, तहरीरी तौर पर मैसेज कर दें, मुमकिन हुआ तो इंशाल्लाह आपका सवाल शामिल किया जाएगा। मदनी चैनल देखते रहें और मदनी चैनल देखने की दावत देते रहें। सल्लु अलैल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
हे पैगंबर शर्मो हया पाबंद शरीयत, ये नेक ख्वातीन।